तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो भदौ 5 गते 2024। विषय अनन्त सजाय स्वर्ण पाठ यसैले तिमीहरूले परमप्रभुलाई खोज्नु पर्छ, एकदमै ढिलो हुनु अघि नै तिमीहरूले उहाँलाई अहिले नै बोलाइहाल्नु पर्छ उहाँ नजिक भएको बेला। उत्तरदायी पढाइ यसैया भजन संग्रह। दुष्ट मानिसहरूले पापमय जीवन बाँच्न छाड्नु पर्छ। तिनीहरूले नराम्रा कुराहरू सोच्न छाड्नु पर्छ। तिनीहरू परमप्रभु कहाँ फेरि एकपल्ट आउनु पर्छ। तब परमप्रभुले उनीहरूलाई सान्त्वना दिनुहुनेछ। ती मानिसहरू परमप्रभु कहाँ आउनु पर्नेछ, किनभने हाम्रो परमेश्वरले क्षमा गर्नुहुन्छ। परमप्रभु अनुग्रही र करुणामय हुनुहुन्छ। परमेश्वर संवेदनशील र मायालु हुनुहुन्छ। परमप्रभुले सधैँ आलोचना गर्नुहुन्न। परमप्रभु सधैँ हामीसँग क्रोधित भएर बस्नुहुन्न। हामीले परमेश्वरको विरुद्ध पाप गर्यो, तर उहाँले हामीलाई कुनै प्रकारको दण्ड दिनु भएन जसको लागि हामी योग्य थियो। परमेश्वरको प्रेम आफ्ना भक्तजनहरूमा पृथ्वीदेखि आकाशको उचाइ जस्तै अग्लो छ। अनि परमेश्वरले हाम्रो पापहरू पूर्व र पश्चिम टाढा टाढा रहे जस्तो टाढो राखिदिनु भयो। परमप्रभु आफ्ना भक्तजनहरूसँग त्यस्तो स्नेही हुनुहुन्छ जसरी एक पिता आफ्ना छोरा छोरीहरूसँग हुन्छ। बाइबलबाट यसैया परमप्रभु भन्नुहुन्छ, त्यहाँ एक त्यस्तो विशेष समय आउनेछ जब म आफ्नो दया देखाउनेछु। त्यस समय म तिम्रो प्रार्थनाको उत्तर दिनेछु। त्यहाँ एक विशेष समय आउनेछ जब म तिमीलाई बचाउँछु। त्यस समय म तिमीलाई सहायता गर्नेछु, म तिमीलाई रक्षा गर्नेछु, अनि मानिसहरू र म बीच भएको करार पत्रको तिमी साक्षी हुनेछौ। देश अहिले ध्वंस भयो, तर तिमीले त्यो भूमि फिर्ता दिनेछौ ती मानिसहरूलाई जो त्यसको मालिक थियो। तिमीहरूले कैदीहरूलाई भन्नेछौ, कैदबाट तिमीहरू बाहिर आऊ। अन्धकारमा बस्ने मानिसहरूलाई तिमीहरूले भन्नेछौ, अन्धकारबाट निस्। यात्रा गरिरहेका बेलामा मानिसहरूले खानेछन्, रितो पहाडहरूमा तिनीहरूले खानेकुरा पाउनेछन्। मेरा मानिसहरूका लागि म बाटो बनाइदिनेछु, पर्वतहरू समतल बनाइदिनेछु, अनि भत्किएको बाटोहरूमाथि उठ्नेछन्। हे स्वर्ग र पृथ्वी आनन्दित हो, हे पर्वतहरू आनन्दले चिच्छ्यो, किनभने परमप्रभुले आफ्नो मानिसहरूलाई सान्त्वना दिनुहुन्छ। परमप्रभु आफ्ना गरिब मानिसहरू प्रति असल हुनुहुन्छ। उत्पत्ति आफ्नो बुबाको मृत शरीर गाडेपछि युसुफ सबै मानिसहरूसँगै मिस्र फर्किए, जो तिनीसँग गएका थिए। याकुबको मृत्युपछि युसुफका दाजुभाइहरू चिन्तित भए। तिनीहरूले धेरै वर्षअघि युसुफसित गरेको कर्मको निम्ति तिनीहरू डराए। तिनीहरूले भने, हुन सक्छ हामीले गरेको कर्मको निम्ति युसुफले अझसम्म हामीलाई घृणा गर्छ। यसर्थ उसका दाजुभाइहरूले उसलाई यो सन्देश पठाए, तिम्रो बुबा मर्नु अघि उहाँ आफैले यो सन्देश तिमीलाई दिनु भनी हामीलाई भन्नुभएको थियो। उनले भने, दाजुभाइहरूले तिमीसित गरेको कुकर्मको निम्ति क्षमा दिनु भनी म बिन्ती गर्दछु। यसर्थ युसुफ, हामीले तिमीसित गरेको कुकर्मको निम्ति दया गरी हामीलाई क्षमा गर। हामी तपाईँका बुबाको परमेश्वरका दासहरू हो। त्यस समाचारले युसुफलाई साह्रै दुखी तुल्यायो अनि तिनी खुबै रोए। तिनका दाजुभाइहरू तिनी कहाँ गए अनि तिनी अघि निहुरिएर भने, हामी तपाईँका दास हुनेछौ। तब युसुफले तिनीहरूलाई भने, नडराओ, म परमेश्वर हुन, तिमीहरूलाई दण्ड दिने मेरो कुनै अधिकार छैन। यो सत्य हो, तिमीहरूले मेरो विरुद्धमा हानि गर्ने योजना गरेका थियो, तर वास्तवमा परमेश्वरले राम्रोको निम्ति योजना बनाउनु भएको थियो। परमेश्वरको योजना अनुसार धेरै मानिसहरूको जीवन बचाउन मलाई प्रयोग गर्नु थियो, अनि उहाँको योजना जस्तो थियो त्यस्तै भयो। यसर्थ तिमीहरू नडराओ, म तिमीहरू र तिमीहरूका नानीहरूको हेरचाह गर्नेछु। यसरी युसुफले आफ्ना दाजुभाइहरूलाई राम्रा कुराहरू भने। यसले दाजुभाइहरूले धेरै शान्ति पाए। युहन्ना येसु जैतुन डाँडामा जानुभयो। बिहानै येसु मन्दिर तर्फ फर्कनुभयो। सबै मानिसहरू येसु कहाँ आए। येसु बस्नुभयो र तिनीहरूलाई सिकाउनुभयो। शास्त्रीहरू र फरिसीहरूले एकजना आइमाईलाई त्यहाँ ल्याए। त्यस आइमाईले व्यभिचार गरिरहेको बेला समातिएकी थिए। ती यहुदीहरूले त्यस आइमाईलाई बजस्ती जनसमूह समक्ष ल्याए। तिनीहरूले येसुलाई भने, गुरुज्यू, यस आइमाई परपुरुषसँग व्यभिचार सम्बन्धमा रहेको बेला समाधि मोसाको व्यवस्थाले आज्ञा गर्दछ कि यस्तो आइमाईलाई ढुङ्गाले हानेर मार्नुपर्छ। अब तपाईँ के भन्नुहुन्छ? यहुदीहरूले येसुलाई जालमा पार्नुका निम्ति त्यस्ता प्रश्नहरू गरिरहेका थिए। तिनीहरू येसुले गल्ती कुरा गरोस् भन्ने चाहन्थे, ताकि तिनीहरूले उहाँलाई आरोप लगाउन सकुन्। तर येसु निहुर्नुभयो र आफ्नो औलाले जमिनमा लेख्न थाल्नुभयो। यहुदीहरूले लगातार त्यही प्रश्न येसुलाई सोधिरहे। तब येसु उभिनुभयो अनि भन्नुभयो, तिमीहरू माझमा कुनै एक मानिस जो पाप रहित छ, त्यो मानिसले उसलाई प्रथम ढुङ्गा हान्ने। तब फेरि येसु निहुर्नुभयो र जमिनमा लेख्नुभयो। जब येसुले भनेको तिनीहरूले सुने, तिनीहरू एक पछि अर्को गर्दै त्यहाँबाट जान थाले। बुढा मानिसहरूले पहिला छाडे र त्यसपछि अरू अरूले छाड्दै गए। येसु एक्लो छाडिनु भयो त्यस आइमाईसम्म। त्यस आइमाई उहाँ समक्ष उभिरहेकी थिए। येसु उठनु भयो अनि तिनलाई सोध्नु भयो, नारी, तिनीहरू कहाँ छन्? तिनीहरू कसैले तिमीलाई दोषी ठहराउन सकेनन्। उसले भनी, महोदय, मलाई कसैले दोषी ठहराउन सकेन। तब येसुले भन्नुभयो, तब म पनि तिमीलाई दोषी ठहराउँदिन, तिमी जान सक्छौ, तर फेरि पाप नगर्नु। मत्ती त्यसपछि पत्रुस येसु कहाँ आएर सोधे, प्रभु, मेरो भाइले मेरो विरुद्धमा घरिघरि गल्ती गर्दछ, तब मैले कति पटकसम्म उसलाई क्षमा गर्नु? के सात पटसम्म? येसुले जवाफ दिनुभयो, म तिमीहरू सबैलाई भन्दछु, यदि उसले आफ्नो गल्ती गरिरह्यो भने पनि तिमीले सात भुला सत्तरी पटकसम्म क्षमा दिनुपर्छ। यसकारण स्वर्गको राज्य एउटा राजा जस्तै हो, जसले आफ्ना नोकरहरूबाट हिसाब मिलाउने निश्चय गर्यो। राजाले हिसाब मिलाउन सुरु गरे। उसको एउटा नोकर हजारौं चाँदीको सिक्काको ऋणी थियो। त्यो नोकर आफ्नो ऋण तिर्न असमर्थ थियो। राजाले उसलाई उसकी पत्नी, उसका नानीहरू अनि उसित भएका सबै कुरा बेचेर ऋण चुकाउनलाई आदेश गरे। तर त्यो नोकरले मालिकको खुट्टामा घोप्टो परेर विन्ती गर्यो, मेरो निम्ति केही धैर्य गरिदिनुहोस् अनि मलाई लागेको जे जति ऋण म तिर्नेछु। यो सुनेर राजालाई नोकरप्रति दया जाग्यो। तब उसले त्यो ऋण तिर्नु पर्दैन भनी भन्यो अनि उसलाई ऋण मुक्त भएर जान दियो। इतिहास। परमप्रभु दिम्रा परमेश्वर दयालु अनि कृपालु हुनुहुन्छ। उहाँ तिमीहरूबाट टाढा फर्कनु हुने छैन यदि तिमीहरू उहाँ कहाँ फर्किआयो भने। भजन संग्रह। म दरिद्र र असहाय मानिस हो, हे परमप्रभु दया गरी मेरो प्रार्थना सुन्नुहोस् अनि उत्तर दिनुहोस्। हे परमप्रभु म तपाईँको भक्त हो, दया गरी मलाई बचाउनुहोस्। म तपाईँको दास हो, तपाईँ मेरो परमेश्वर हुनुहुन्छ, मेरो भरोसा तपाईँमा छ, मलाई रक्षा गर्नुहोस्। मेरो स्वामी ममाथि दया गर्नुहोस्, म प्रत्येक क्षण तपाईँलाई नै प्रार्थना गरिरहेछु। हे स्वामी म मेरो जीवनलाई तपाईँकै हातमा सुम्पिन्छु, मलाई उपयोगी बनाउनुहोस्, म तपाईँको दास हो। हे स्वामी तपाईँ धर्मी र दयालु हुनुहुन्छ, तपाईँ मानिसहरू तपाईँलाई सहयोग माग्छन्, तपाईँ ती मानिसहरूलाई साँच्ची नै प्रेम गर्नुहुन्छ। परम प्रभु मेरो प्रार्थना ग्रहण गर्नुहोस्, कृपादानको निम्ति मेरो प्रार्थना सुन्नुहोस्। परम प्रभु म मेरो संकटको समयमा तपाईँलाई प्रार्थना गर्दछु, म जान्दछु तपाईँले जवाफ दिनुहुनेछ। हे परमेश्वर तपाईँ चाहिँ अर्को कोही छैन, तपाईँले गर्नुभएको काम अरू कसैले गर्न सक्दैनन्। कोरिन्थी। हामीमा पनि अरूमा जस्तै प्रलोभनहरू छन्, तर तिमीले परमेश्वरमाथि भरोसा राख्न सक्छौ। उहाँले तिमीले सहनु सक्ने भन्दा बढ्ता परीक्षा लिनु दिनु हुँदैन। जब तिमी प्रलोभित हुन्छौ परमेश्वरले तिमीलाई त्यो परीक्षाबाट बाँच्नलाई पनि सहायता गर्नुहुनेछ, तब तिमी त्यो सहन समर्थ हुनेछौ। मत्ती। मेरो पिताले तिमीहरूलाई धेरै आशीर्वाद दिनुभएको छ र परमेश्वरले तिमीहरूको लागि प्रतिज्ञा गर्नुभएको राज्य ग्रहण गर। सृष्टिको सुरुदेखि नै यो तिमीहरूको निम्ति तयार गरिएको थियो। म क्रिस्टियन साइन्स टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। इसाई धर्मको विज्ञान हातमा पङ्खा लिएर गहुँबाट भुस अलग गर्न आउँछ। विज्ञानले परमेश्वरलाई सही घोषणा गर्नेछ र इसाई धर्मले यो घोषणा र यसको ईश्वरीय सिद्धान्तलाई प्रदर्शन गर्नेछ, जसले मानव जातिलाई शारीरिक नैतिक र आध्यात्मिक रूपमा अझ राम्रो बनाउनेछ। दुष्ट मानिसहरूले पापमय जीवन बाँच्न छाड्नु पर्छ, तिनीहरूले नराम्रा कुराहरू सोच्न छाड्नु पर्छ। क्रिस्टियन विज्ञान शारीरिक इन्द्रियको प्रमाण भन्दा माथि उठ्छ, तर यदि तपाईँ आफै पापबाट माथि उठ्नु भएको छैन भने तपाईँको खराबी प्रति अन्त भएकोमा वा तपाईँले जान्नुहुने र नजानेको असलमा आफूलाई बधाई नदिनुहोस्। एक बेइमान स्थिति इसाई वैज्ञानिक भन्दा टाढा छ। जसले आफ्नो पापहरू लुकाउँछ उसको कहिले उन्नति हुँदैन, तर जसले आफ्नो पापहरू स्वीकार गर्छ र यसलाई त्यागिदिन्छ उसले कृपा प्राप्त गर्छ। येशूको प्रार्थना हाम्रा ऋणहरू क्षमा गर्नुहोस्, माफीका शर्तहरू पनि निर्दिष्ट गरिएको छ। व्यभिचारी स्त्रीलाई क्षमा गर्दा उहाँले भन्नुभयो, जा र अब पाप नगर। पाप र क्षमाको आशाको बीचमा पेन्डुलम जस्तै कम्पन स्वार्थ र कामुकताले निरन्तर प्रतिगमन निम्त्याउँछ। हाम्रो नैतिक प्रगति सुस्त हुनेछ। ख्रिस्टको मागमा जाग्दै नश्वरहरूले दुःखको अनुभव गर्छन्। यसले उनीहरूलाई डुबेका मानिसहरूको रूपमा पनि आफूलाई बचाउनको लागि कडा प्रयासहरू गर्न प्रेरित गर्दछ र ख्रिस्टको बहुमूल्य प्रेमद्वारा यी प्रयासहरू सफल हुन्छन्। पश्चाताप र पीडाको हरेक पीडा सुधारको लागि हरेक प्रयास हरेक असल विचार र कार्यले हामीलाई पापको लागि येशूको प्रायश्चित बुझ्न र यसको प्रभावकारितामा मद्दत गर्नेछ। तर यदि पापीले प्रार्थना गरिरहन्छ र पश्चाताप गरिरहन्छ, पाप गर्छ र पश्चाताप गर्छ भने उसको प्रायश्चितमा थोरै भाग हुन्छ। परमेश्वर सङ्घको एकान्तमा किनकि उसमा व्यावहारिक पश्चातापको कमी छ। जसले हृदयलाई सुधार्छ र मानिसलाई सक्षम बनाउँछ, बुद्धिको इच्छा गर जो प्रदर्शन गर्न सक्दैनन्, कम्तीमा आंशिक रूपमा हाम्रा गुरुको शिक्षा र अभ्यासको ईश्वरीय सिद्धान्तलाई ईश्वरमा कुनै अंश छैन। यदि उहाँको अनाज्ञाकारितामा जिउने हो भने हामीले कुनै सुरक्षा महसुस गर्नु पर्दैन, यद्यपि परमेश्वर असल हुनुहुन्छ। विज्ञानमा पाखण्ड छैन, सिद्धान्त अनिवार्य छ। तपाईँ मानव इच्छाद्वारा यसलाई उपहास गर्न सक्नुहुन्न। विज्ञान मानवको होइन, ईश्वरीय माग हो। सधैँ सही यसको ईश्वरीय सिद्धान्तले कहिले पश्चाताप गर्दैन, तर त्रुटिलाई सम्मान गरेर सत्यको दावीलाई कायम राख्छ। ईश्वरीय कृपाको क्षमा त्रुटिको विनाश हो। यदि मानिसहरूले आफ्नो वास्तविक आध्यात्मिक स्रोत सबै आशीर्वाद हो भनी बुझेका छन् भने तिनीहरूले आध्यात्मिक सहाराको लागि सङ्घर्ष गर्नेछन् र शान्तिमा हुनेछन्। तर नश्वर मन जति गहिरो गल्तीमा डुब्छ, अध्यात्मको विरोध त्यति नै तीव्र हुन्छ जबसम्म त्रुटिले सत्यलाई प्राप्त गर्दैन। अदालत र न्यायपालिकाहरूले अपराधलाई रोक्न, हिंसाका कार्यहरू रोक्न वा सजाय दिन नश्वरहरूलाई न्याय र सजाय दिन्छन्। यी न्यायाधिकरणहरूको शारीरिक वा नश्वर दिमागमा कुनै अधिकार छैन भन्नु उदाहरणको विरोध गर्नु हो र मानव कानुनको शक्ति वस्तुमा सीमित छ भन्ने स्वीकार गर्नु हो, जबकि नश्वर दिमाग दुष्ट जो वास्तविक गैर कानुनी हो न्यायको अवहेलना गर्दछ र हो दया गर्न सिफारिस गर्नुभयो कुराले अपराध गर्न सक्छ, मुद्दा सजाय हुन सक्छ। के तपाईँ मानसिकतालाई शरीरबाट अलग गर्न सक्नुहुन्छ, जुन अदालतको अधिकार क्षेत्र हो? नश्वर मन फरक पर्दैन, हरेक मामलामा अपराधी हो र मानव कानुनले अपराधको सही अनुमान गर्दछ र अदालतहरूले उचित रूपमा सजाय सुनाउँछन् उद्देश्य अनुसार। त्रुटि र सत्यको बीचमा, शरीर र आत्माको बीचमा न कुनै वर्तमान वा अनन्त सहकार्य छ। परमेश्वरले पाप रोग र मृत्यु उत्पन्न गर्न जति असक्षम हुनुहुन्छ, त्यसरी नै उहाँले यी त्रुटिहरू अनुभव गरिरहनु भएको छ। त्यसो भए उहाँको लागि यो कसरी सम्भव छ कि मानिसलाई त्रुटिहरूको यस त्रिमेको अधीनमा बनाउनु जो ईश्वरीय प्रतिरूपमा बनाइएको हो? के परमेश्वरले आफैबाट आत्माबाट भौतिक मानिस सृष्टि गर्नुहुन्छ? के खराबी राम्रोबाट अघि बढ्छ? के ईश्वरीय प्रेमले मानिसलाई पाप गर्न झुका बनाएर र त्यसपछि त्यसको लागि सजाय दिएर मानवतामा धोका दिन्छ। आदिम सृष्टि गर्नु र त्यसको व्युत्पन्नलाई दण्ड दिनुलाई कसैले बुद्धिमानी र राम्रो भन्न सक्छ? यदि भौतिक ज्ञान शक्ति हो, यो बुद्धि हुन्न, यो अन्तो शक्ति मात्र हो। मानिसले धेरै आविष्कारहरू खोजेको छ, तर उसले अहिलेसम्म यो सत्य फेला पारेको छैन कि ज्ञानले उसलाई ज्ञानको भयानक प्रभावबाट बचाउन सक्छ। आफ्नै शरीरमा नश्वर मनको शक्ति थोरै बुझिएको छ। यस सपनालाई निरन्तरता दिने झुटा सुखहरू भन्दा नश्वर मनलाई यसको देहधारी सपनाबाट जगाउने विधा राम्रो छ। येशूले भन्नुभयो, आत्मा र शरीर दुवैलाई नरकमा नष्ट गर्न सक्ने सङ्गठन हो। यस पाठको सावधानीपूर्वक अध्ययन गर्दा यहाँ आत्मा शब्दको अर्थ गलत अर्थ वा भौतिक चेतना हो भन्ने देखाउँछ। यो आज्ञा रोम शैतान वा परमेश्वरबाट हुन्न, तर पापबाट होसियार हुन चेतावनी थियो। बिमारी, पाप र मृत्यु जीवन वा सत्यका सहकर्मी हुनन्। उनीहरूलाई कुनै कानूनले समर्थन गर्दैन। आफ्नो शक्ति स्थापित गर्ने परमेश्वरसँग तिनीहरूको कुनै सम्बन्ध छैन। पापले आफ्नै नर्क बनाउँछ र भलाइले आफ्नै स्वर्ग बनाउँछ। पापको विनाश क्षमाको ईश्वरीय विधि हो। दिव्य जीवनले मृत्युलाई नष्ट गर्छ, सत्यले त्रुटिलाई नष्ट गर्छ र प्रेमले घृणालाई नष्ट गर्छ। नाश भएको पापलाई क्षमाको अर्को कुनै रूप चाहिँदैन। के परमेश्वरको क्षमा कुनै एक पापलाई नष्ट गर्दै भविष्यवाणी र सबै पापको अन्तिम विनाश समावेश गर्दैन? कसले मानव शान्तिको हानि महसुस गरेको छ जसले आध्यात्मिक आनन्दको लागि बलियो इच्छाहरू प्राप्त गरेको छैन? स्वर्गीय असल पछिको आकांक्षा हामीले बुद्धि र प्रेमको हो भनेर पत्ता लगाउनु अघि नै आउँछ। सांसारिक आशा र सुखहरू गुमाउँदा धेरै हृदयको आरोहण मार्ग उज्यालो हुन्छ। इन्द्रियको विदाले हामीलाई चाँडै सूचित गर्दछ कि इन्द्रियको सुख नश्वर हो र त्यो आनन्द आध्यात्मिक हो। इन्द्रियका विदाहरू सलामी हुन्छन् यदि तिनीहरूले झुटा सुखद विश्वासहरू हटाउँछन् र इन्द्रियबाट आत्मामा स्नेहहरू प्रत्यारोपण गर्छन् जहाँ ईश्वरका सृष्टिहरू असल छन्। हृदयलाई आनन्दित, यो विज्ञानको तरबार हो जसको साथ सत्यले त्रुटिलाई काट्छ, भौतिकताले मानिसको उच्च व्यक्तित्व र भाग्यलाई स्थान दिन्छ। समय नजिक आउँछ जब नश्वर दिमागले आफ्नो भौतिक संरचनात्मक र भौतिक आधारलाई त्याग्नेछ, जब अमर दिमाग र यसको संरचनाहरू विज्ञानमा पक्रनेछन् र भौतिक विश्वासहरूले आध्यात्मिक तथ्यहरूमा हस्तक्षेप गर्ने छैन। मानिस अविनाशी र शाश्वत छ। मम्मी व्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोकले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ। र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उभिनु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नु पर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट। ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।